नमस्कार, रेडियो कार्यक्रम रेटिभूमिमा तपाईँलाई स्वागत छ। म अरुण चन्द
अनि म जयदेव जोशी सुगलाफाटा एफएमको स्टुडियोमा उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ। कार्यक्रम रेटिभूमिमा हामी रोजगारका लागि विदेश गइरहेका युवाहरूका सुख दुःखका कथा प्रस्तुत गर्ने गर्दछौँ।
बाचुराका खेमराज गिरी होनहार युवामध्येका एकजना हुन्। उनी कञ्चनपुरको रेडियन्टो उच्च माविमा आइएससी पढिरहेका थिए। आइएससी पनि राम्रै अङ्क ल्याएर पास गरे, तर आर्थिक अवस्था कमजोर भएका कारणले गर्दा उनले अगाडि पढ्न सकेनन्। पढ्न नसकेपछि नेपालमा कामको खोजीमा फौतारिए, तर केही सिप नलागेपछि खेमराज गिरी भारत जान बाध्य भए। भारतमा राम्रै काम पाइएको थियो। जति राम्रो काम पाइए पनि घरको यादले त उनलाई सधैँ पिरोलिरहन्थ्यो। आखिर जे जस्तो भए पनि धेरै पैसा कमाउन सकिएला, एउटा राम्रो घर बनाएर आफ्नो घर परिवारलाई अहिलेको भन्दा राम्रो जीवनस्तरमा पाल्न सकिएला भनेर उनी घरको माया मारेर काम गरिरहेका थिए। तर छोरा जस्तै माया गर्ने फाउजू यो संसारमा नरहेको खबरले उनी निकै मर्माहित भए र घर फर्किन बाध्य भए। घर फर्किँदाखेरि उनले निकै दुःख र कष्ट झेल्नु पर्यो। आउनुहोस्, उहाँले बाटोमा के कस्तो दुःख भोग्नु पर्यो त यो कुराकानीतर्फ लागौँ। तपाईँ चाहिँ इन्डियाबाट काम गरेर फर्किँदै हुनुहुन्छ है?
हजुर हजुर, म इन्डियाबाट काम गरेर फर्किँदैछु। फर्किँदाखेरि मलाई एउटा यो वनवासको हाम्रो यो स्थिति चाहिँ ठिक लागेन कि।
यो कस्तो लाग्यो?
वनवासमा के गर्ने भन्दाखेरि नेपालीहरूलाई लुटपाट गर्ने अनि त्यहाँ बाटोमा पनि पैसा लुट्ने होइन। अब सामान त हामीले त्यस्तो केही ल्याउँदैनौँ। अब सामान त आफ्नै चिज कपडा सपडा अब यताउता खाने चिज त्यस्तै ल्याउँछौँ होइन। अनि त्यसमा पनि पैसा चाहिँ लुट्ने काम यताउता गर्ने त्यो अलग्गै अत्याचार भएको छ होइन।
भन्नाले लुट्ने भन्नुभयो, कसरी लुटिनु भयो नि त?
लुटिनु भन्दाखेरि यस्तो भयो, टाङ्गावाला पनि मिलिराख्ने अनि अब पुलिसवाला पनि मिलिराख्ने अनि त्यहाँ तिनीहरू आपसमा अब पैसा चाहिँ मिलाउ भन्छन्। अब नमिलायो भने फेरि भारूसारू ल्याउनु पाइँदैन भन्छन्। चेक त गर्दैन तर पैसा दिनु त्यत्तिकै मान्छन्। या त चेक गर्नु पऱ्यो या त पैसा नलिनु पऱ्यो होइन। मैले भन्नु चेक पनि गर्छन् पैसा पनि दिन्छन्, दुइटैतिर हुन्छ क्या लुट भनेको त्यो। त्यस्तो भन्नु खोजेको मैले।
जे होस्, भारतबाट आउँदाखेरि चाहिँ लुटिने गर्छन् नेपालीहरू चाहिँ?
हजुर हजुर।
कहाँनिर लुटिने गर्छन्?
त्यो हाम्रो भन्दाखेरि त्यो सबभन्दा पहिला त हामी उतै वनवासतिर नै लुटिन्छौँ होइन। टाँगावालासँग यताउता या उनीहरू आफै थर्काउँछन्, उनको आफ्नै लाग्ने कुरा हुन्छ, उनको आफ्नै हक लाग्ने भयो। हामीले पनि बोल्न पाइकन त्यहाँ अब बोल्दाखेरि नि हामीलाई पिटपाट गऱ्यो भने अब एक दुईजना आएको हुन्छौँ, अब समस्या त्यो हुन्छ होइन। अनि फेरि त्यहाँबाट अगाडि आए नि अगाडि अब त्यो बाटोमा पुलिसहरू पनि त्यस्तै गर्ने होइन। अनि फेरि त्यहाँबाट आएर नेपाली पुलिस पनि यस्तै गर्ने होइन। अहिले के छ भनेपछि सबभन्दा त कुरो के भने विदेशमा त लुट्यो लुट्यो, नेपालले त गर्नु भएन नि त। नेपाली आएर उता सशस्त्र त्यस्तै गर्ने, चेकिङ गर्ने, या गर्ने, चेक त गर्ने उनीको अधिकार हो, चेक गर्ने हो, चेकिङ गर्ने यस्ता चिजहरू पास हुन्छन् बाटोमा होइन। बाटोमा त्यही कारणले नेपाल सरकारले बाटोमा बसाएको हुन् होइन। अब तिनीहरू के गर्छन् भन्दा जति बाटोमा बस्यो भने अब त्यो पैसा असुलको लागि लाग्यो नि त भएन नि त।
त्यही त, तपाईँबाट पनि असुल गऱ्यो?
मबाट धेरै त असुल भएन। मैले एउटा के अरे बिडीको बन्डल ल्याएको थिएँ। मैले भने बरु म ट्याक्स दिन तयार छु, बरु नेपाल सरकार ट्याक्स दिनु तयार, तपाईँले मैले दिँदैन भने कि। अनि ट्याक्स दिन तयार हुँदाखेरि उनले भन्यो कि ल ठिकै छ जा भाइ भनेर पठाइदिएँ कि। नत्र म उनीहरू भन्थे कि 150 रुपियाँ निकाल होइन, उनीहरू आफै लग्थे। मैले भने कि तपाईँलाई दिनुभन्दा त म नेपाल सरकारलाई ट्याक्स दिन्छु, भान्सा काट्नुहोस् के अरे ऊ गर्नुहोस्, मैले त्यहाँ जान्छु भनेर भने। अनि त्यसपछि भन्यो कि ल ठिकै छ भाइ जाऊ भनेर पठाइदियो कि।
पहिला चाहिँ उहाँहरूले पैसा माग्न खोज्नु भयो?
पहिला पैसा माग्न खोजेको थियो, अनि 20-30 रुपियाँ त कति त लगि पनि हाल्यो होइन। अनि त्यो भन्नु लाग्यो भाइ क्यामरा लगाएको छ यहाँबाट नदेऊ यताउता गर, त्यस्तो कुरा होइन नि त। बाटोमा बसे पनि चेकिङ गर्ने हो, नेपालीको दुःख बुझ्ने हो, उनीहरूले झन् हामी त साथ दिने हो। हामीहरू सबैले जस्तै उनीहरूले पनि साथ नदिने, हामी त त्यसो हेप्पी नै भयो नि त। इन्डियाबाट हामी आएको मान्छे त त्यसो हेप्पी नै भयो अनि होइन। एक त यस्तो छ कि त्यो बाटोमा के छ नेपालीको गल्ती छ कि, आफै पैसा निकालिहाल्छन् होइन, आफै पैसा निकालेर दिइहाल्छन् होइन। उनले भन्यो नि सिधै देख्ले, सिधै चेक गराउने, अगर केही त्यस्तो चिज ल्याएछ भने बरु त्यो अलग कुरो होइन। त्यस्तो छैन भने चाहिँ आफूले नडराएर त्यत्तिकै चेक गराउने अनि पैसा किन दिनु पर्छ? एक त गल्ती हाम्रो पनि छ, नेपालीहरूको पनि छ।
जे होस्, नियमसङ्गत रूपले ल्याउन पाइने चिज चाहिँ ल्याउन दिनु पऱ्यो, चेक गर्नु पऱ्यो र आफ्नो कर्तव्य चाहिँ पुरा गर्नु पऱ्यो, तर यसरी चाहिँ लुट्ने काम चाहिँ गर्नु भएन।
त्यही हो त्यही हो, म पनि त्यसको विरुद्धमा छु। तर मैले चाहेको कि हामी सबै युवासँग एउटा एक भएर त्यहाँ आन्दोलन गरौँ, यो या गरौँ भन्ने मैले आज दिनमा एउटा निर्णय ल्याएको थिएँ कि। तर एक्कासी म हल्का फ्यामिली प्रब्लम हुँदाखेरि मैले घर जानुपर्ने भयो होइन। नत्र म यहाँ महेन्द्र जिल्लामा बसेर मैले त्यो त केही न केही गर्थेँ, तर त्यो समस्याको कारणले घर जानु, फ्यामिली प्रब्लमको कारणले मात्रै म घर जान लागेको। ठिकै छ, अब के अरे बाँकी कुरा अब यति नै।
अनि तपाईँ चाहिँ इन्डिया काम गर्न जानुभएको थियो है?
हजुर हजुर, म इन्डिया
कहिले जानुभयो?
मलाई 5 महिना जति भयो इन्डिया जानु गएको। अब यहाँ के गर्ने, अब नेपालमा रोजगार छैन, अब जति पढे लेखे भयो नि नेपाल इन्डिया जानैपर्छ। डिग्री हासिल विदेश जान्छन्, सर्टिफिकेट सिरानीमा राखेर विदेश गएको हुन्छन्। धेरै नेपाली हाम्रो दाजुभाइ धेरै दुःख पाएको हुन्छन् होइन। अब त्यही भएर म पनि अब इन्टर पास मेरो रेडियनबाट साइन्स हो अनि इन्टर फाइनल हो, उसरी बिएससी पढ्न नसकेर फ्यामिली प्रब्लम हुँदाखेरि म इन्डिया गएको। इन्डिया जाँदाखेरि यस्तो यस्तो दुःख भएर पहिलोचोटि
इन्डिया गरेर चाहिँ तपाईँ इन्डिया काम गर्नु?
हजुर। हजुर हजुर आइसी गरेर म इन्डिया वसुन्धरा हो, गाजियाबाद वसुन्धरा हो, तर म त एउटा कम्पनीमा काम गर्थेँ, सेभेन सब सेक्योर लाइफ भन्ने एउटा कम्पनी थियो, त्यसमा काम गर्थेँ।
काम गर्नुहुन्थ्यो, कस्तो कस्तो काम थियो?
काम मेरो नेटवर्क मार्केटिङको काम हो, मैले त्यस्तो अरू काम त गरिनँ। नेटवर्क मार्केटिङको 2 वर्ष पहिला नै काम गरेँ मैले, फेरि अझ अस्ति घर आउँदाखेरि फेरि अझ 5 महिना अस्ति काम गरियो।
कमाइ चाहिँ कतिको हुन्छ?
कमाइ मेरो त्यही हो, आफ्नो टिम छ, मैले एक्लैले कमाउने होइन, मेरो पुरै टिमले कमाउने हो। मैले एक्लैले गर्ने क्या पुरै टिमले गर्छ, अनि त्यही भएर मेरो 200-300 जनाको टिम छ, जम्मै नेपाली दाजुभाइ सबैलाई मिलाएर टिम बनाएको छु, अनि सबैले कमाउने, मैले मात्र कमाउने होइन, सबैले कमाउने हो। हाम्रो बिजनेस चाहिँ ठुलो ठुलो कम्पनी, इन्डियाको हिन्दुस्तानको 1 कम्पनीसँग बिजनेस हुन्छ, जस्तै प्यानासोनिक, एसपी, रिलायन्स, नोकिया, सोनी, यिनीहरूको चाहिँ हामीले मेटेरियल बेच्ने काम हो। नेटवर्क मार्केटिङमा त्यही हामीले बेच्ने भनेर त्यो बोकेर जाने होइन, हामीले पहिला मान्छेसँग भेटघाट गरेर यात्रा गरेर आफ्नो नेटवर्क बनाउनु, जति नेटवर्क बनाउनु सक्यो। अहिले त सबभन्दा ठुलो बिजनेस भनेको नेटवर्क मार्केटिङ बिजनेस नै हो, त्यही भएर म त्यही काम गर्छु।
अनि कमाइ पनि राम्रै हुन्छ
है? हजुर, कमाइ पनि ठिकै भएछ, उसरी त्यस्तो केही छैन, 30-35-40 हजार रुपियाँ महिनाको मासिक इन्कम भइरहेको हुन्थ्यो।
अनि के सपना लिएर चाहिँ तपाईँ इन्डिया जानुभएको थियो नि?
सपना त अब धेरै ठुलो हुन्छ होइन, अब आफ्नो सपना, अब जस्तै पढ्न नसकेर पढेर इन्जिनियर बन्न नसके पनि पैसा कमाएर किन गरौँ भन्ने पनि सपना हुन्छ, तर अब त्यसमा अब हल्का घरको समस्याले नि हुन्छ होइन।
कुनै न कुनै सोच लिएर तपाईँ इन्डिया जानुभएको होला, त्यहाँबाट पैसा कमाइसकेपछि चाहिँ म घर फर्कौँला, घर फर्किसकेपछि यस्तो यस्तो योजना बनाएर चाहिँ यस्तो यस्तो गरौँला भनेर चाहिँ सोचिराख्नु भएको होला, त्यो योजना चाहिँ के थियो?
मेरो योजना चाहिँ त्यही हो, अब यसो अब आफ्नो यतातिर जग्गा पनि छ, घर सर बनाउने, यताउता गर्ने, यतै बस्ने भन्ने सोचे हौँ, अब भएन, अब हल्का समस्या हुँदाखेरि होइन, अब त्यही भएर म आएको, हाम्रो भाउजूको डेथ भयो होइन, त्यही भएर मैले चाहिँ इमर्जेन्सीमा आउनु पऱ्यो, नत्र म 2-4 वर्ष अझै बसिन्थ्यो होला इन्डियातिर, तर नेपालमा जागिनु भयो भने इन्डियातिर हाम्रो लागि छँदैछ होइन, जानु त इन्डिया नै हो, अरू कहाँ जाने, अरू देशमा भिसा लगाउनुपर्छ, दुनियाँ गाउँछ, लुटपाट हुन्छ, फेरि इन्डियामा त्यस्तो डर पनि थिएन, तर अहिले चाहिँ यो बाडोरमा चाहिँ मलाई चित्त बुझेको छैन।
जे होस्, काम चाहिँ राम्रै पाउनु भएको थियो, तर आउने जाने क्रममा यात्रा गर्दाखेरि चाहिँ त्यतिको राम्रो व्यवहार पाउनु भयो, समस्याले गर्दा गएको हो भनेर 4-5 महिना अगाडि तपाईँ एउटा सपना लिएर जानुभएको होला, तर अहिले दुःखको अवस्थामा फर्किँदै हुनुहुन्छ, के लाग्छ तपाईँलाई, अब इन्डियाकै काम गर्न जानुपर्छ या हाम्रै देशमा बसेर पनि केही गर्न सकिन्छ जस्तो लाग्छ?
मैले अब एउटा सोच गरेको छु, मेरो आफ्नो टिम छँदैछ इन्डियातिर, अनि म चाहिँ यहीँ बसेर अब आफ्नो बिजनेस गर्ने काम नेपालमै गर्ने, हामीहरू सबैले मिलेर गर्ने होइन। मैले त सोच्छु कि त्यो हिन्दुस्तानमा भएको त्यो नेटवर्क मार्केटिङ संस्था, हाम्रो एकजना गुल्मीको एकजना दाई छ, उसले डायमन्ड लेभलसम्म पुगेको छ, हप्ताको 2 लाख, महिनाको 8 लाख, सालको 1 करोड 4 लाख रुपियाँ कमाउँछ। उसले भन्छ कि हामी नेपालीको लागि यो सेभेन सब कम्पनी पनि नेपालमा लगेर नेपाल सरकारबाट त्यो दर्ता गरेर यताउता गरेर यहीँ चलाउनु पऱ्यो भन्ने पनि काम भनिरहेको थियो मलाई होइन। हल्का लिङ्क मेरो त्योसँग नै थियो, त्यो गुल्मीको दाइले नै गर्दाखेरि म हल्का अगाडि बढेँ, नत्र म पनि त्यहाँ यताउता अरू काम नै फस्थेँ होला होइन। अनि त्यही भएर मैले त्यही सोचेको छु, सकेसम्म नेपालमै गर्ने भनेर सोच्छु।
अनि घर परिवारको अवस्था चाहिँ कस्तो थियो?
घर परिवारको अवस्था त्यही हो, अब आफ डेडी चाहिँ बचपनदेखि इन्डियामै हुनुहुन्छ होइन, अब त्यस्तै हो, नेपालमा पनि अब यसो रोजगार नभएर इन्डिया गएको छ नि, सबै
खाना लाउनु पुग्थ्यो कि पुग्थेन?
खाना लाउनु त उसरी पुगिरहन्छ, पुग्छ उसरी,
पहिला चाहिँ पुग्थ्यो है,
पुग्छ खाना लाउनु त पुग्छ।
अनि अहिले चाहिँ अब एकदमै योभन्दा पनि राम्रो होला, अब त्यसपछि भविष्यमा राम्रो गर्न सकिएला, परिवारलाई चाहिँ राम्रो जीवनस्तरमा चाहिँ पाल्न सकिएला भनेर चाहिँ त्यता चाहिँ लाग्नु भएको थियो?
हजुर हजुर, एकदम सही।
अब चाहिँ के गर्नुहुन्छ, अझ इन्डिया फर्किनुहुन्छ या के छ?
फर्किँदैन, अब नेपालमै गर्नु, जे गरेर नेपालमा गर्नु, त्यो अर्को देशमा गएर अब गुलामी भएर हामी बस्ने होइन, हामी पनि नेपाली हो, बहादुर नेपाली हो, पहिलाको मान्छेले धेरै काम गरिरहेको थियो, तर हामीले केही गर्न सकेका छैनौँ अहिलेसम्म। नेपालको स्थिति पनि हल्का, राजनीतिक स्थिति पनि गडबडै लागिरहेको छ मलाई, मैले केही गर्छु भन्ने ठाने, तर मेरो सपोर्ट नभएर, पछाडि फोर्स नभएर, यताउता नभएर मैले नगर्न सकेँ हो, तर मैले केही न केही गर्थेँ होइन। अब ठिकै छ, अब त्यही पनि
अझै पनि योजना बनाइराख्नु भएको छ, र त्यो अनुसार अलिअलि भए पनि अगाडि
बढिराख्नु छ।
अनि तपाईँ इन्डियामा चाहिँ राम्रै कमाइ हुन्छ भनेर भनिराख्नु भएको छ, कमाइको पैसा चाहिँ कसरी ल्याउनुहुन्छ?
ब्याङ्कबाट
पठाउनुहुन्छ है?
हजुर, ब्याङ्कबाट, मेरो उता पनि एकाउन्ट छ, यता पनि एकाउन्ट छ, म त्यहाँबाट सिधै ट्रान्सफर यहाँ गरिदिन्छु।
सँगै चाहिँ ल्याउनु?
सँगै ल्याउँदैन।
अनि थुप्रै नेपालीहरू चाहिँ नेपालबाट भारत काम गर्न गएकाहरू चाहिँ सँगै पैसा ल्याउने गर्छन्, र बिच बाटोमा लुटिएर अल्पत्र परेको अवस्था पनि सुन्नमा आएको छ, र त्यस्तो देखिएको पनि छ, बेहोस बनाएर ठगिएको अवस्था पनि छ। त्यस्ता नेपालीहरू चाहिँ भारत काम गर्न गएर ब्याङ्क मार्फत पैसा पठाउनुपर्छ भन्ने कुराहरू थाहा छैन, तिनीहरूलाई चाहिँ के भन्न चाहनु?
तिनीहरूलाई म भन्छु कि अब त्यही हो, इन्डियातिर जानु, सबभन्दा पहिला त्यो आधार कार्ड बनाएर यता गएर ब्याङ्क अकाउन्ट खोल्नुहोस्, अनि त्यसपछि चाहिँ या आइएमई गरेर घरको कसैको उसमा भेजिदिनुहोस्, अकाउन्टमा जम्मा गरिदिनुहोस्। म त्यही भन्न चाहन्छु, अब तिनीहरू आफ्नै गल्ती हुन्छ, आफै 1-2 लाख रुपियाँ, 2-4 लाख रुपियाँ जति भयो भने बोकेर हिँड्छन्, बोकेर त्यो पैसा, त्यत्रो पैसा बोकेर हिँड्ने कुरो होइन, त्यो सिधै अहिले त टेक्निकल योजना होइन, 21 शताब्दी, अहिले त हरेक कुरा घरमै बसेर हुन्छ होइन। त्यही भएर म त त्यही भन्छु, ट्रान्सफर गरेर यहीँ पठाउनुहोस् अब बोकेर ल्याउने होइन त्यस्तो पैसा भन्ने कुरा गर्छु।
हस् त तपाईँले आफ्नो व्यस्तको भावसुत कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई धन्यवाद छ।
धन्यवाद।
विदेश जाने बेला हामीले सजिलै काम पाइन्छ, धेरै पैसा कमाउन सकिन्छ भनेर सुनौला सपनाहरू बोकेर जाने गर्दछौँ। यहाँसम्म कि हामीलाई भोलिका दिनमा अप्ठ्यारो परे के गर्ने, कसरी सहयोग लिने, कहाँबाट हामीलाई सहयोग पाइन्छ भनेर जानकारी नै लिएर जाँदैनौँ। यसरी हामीले काम गर्न जाने बेलामा निकै चनाखो र सोच विचार गरेर गएनौँ भनेपछि हामीलाई धेरै दुःख पर्न सक्छ। बाजुरेकै कमल कटुवाल पनि छोराछोरीलाई राम्रो शिक्षा दिन सकेला, घर परिवारमा खुसी आउला भनेर भारत काम गर्न जानुभएको थियो, तर घर आउने बेला त उहाँ मुस्किलले घरसम्मको टिकट बचाउन सक्नुभयो। आखिर यो अवस्था कसरी आयो त? सुनौ बाजुराका कमल कटवालसँग गरेको यो कुराकानी।
इन्डियाबाट काम गरेर फर्किँदै?
हजुर, एक वर्ष जति भयो इन्डिया बसेको।
के काम गर्नुहुन्थ्यो नि इन्डियामा?
त्यहाँ त म होटलमा थिएँ हजुर, होटलमा सामान्य काम हो हाम्रो त। अब त्यही यो काम, अब हामी त्यो खासै त्यसो राम्रो काम सिक्या पनि यहाँ तपाईँले थिएन। अब अहिले यो सिक्दै प्रक्रियामा म इन्डियन हेल्पर थिएँ होइन।
जो होटलमा काम गर्नुहुन्थ्यो?
हजुर।
होटलमा काम गर्दाखेरि चाहिँ कस्तो व्यवहार पाउनुभयो नि तपाईँले?
व्यवहार त आफ्नो मतलबको कामको तरिकाले हुँदो रहेछ हेर्नुहोस् होइन। जस्तै आफ्नो राम्रो काम गर्यो भने मतलब त्यही तरिकाले हुँदो रहेछ। अब
कति बेला काम बिग्रिहाल्यो भने चाहिँ कस्तो हुन्थ्यो?
काम बिग्रियो भनेपछि गाली त गर्थे,
दुःख लाग्थ्यो है त्यति बेला?
त्यति बेला दुःख त लाग्थ्यो, लागेर पनि के गर्ने हजुर, अब के गर्ने, सहनु पर्ने। अब त्यो बाध्यता पनि,
योभन्दा त नेपालमै बसेर काम गरिदियो राम्रो हुन्थ्यो भन्ने जस्तो कुरा चाहिँ मनमा आउँथ्यो है?
त्यो त आउँथ्यो, अब आएर पनि के गर्ने हजुर,
यहाँ नेपालमा चाहिँ काम गर्न सकिएन, फेरि उतै जानुपर्ने है,
जानै पर्ने।
अनि तपाईँ नेपालबाट चाहिँ काम गर्न त्यता जानुभएको थियो, एक वर्ष जति भइसकेको छ भनेर भन्नुभएको छ, घर परिवारको याद चाहिँ आउँदैन थियो?
याद किन आउँदैन हजुर, परिवार घर याद किन आउँथेन, आउँछ नि।
के गर्नुहुन्थ्यो त घर परिवारको याद आएको?
याद आए के गर्ने, सम्झन्छु, स्मरण गर्यो, अहिले सोच्यो त्यही हो, सोच्दा सोच्दै मतलब भुल्नु पनि पर्ने बाध्यता पनि हुँदो रहेछ।
अनि घर परिवारको अवस्था चाहिँ कस्तो थियो नि तपाईँको?
परिवारको घर परिवारको अवस्था उसरी खासै नराम्रो त थिएन हेर्नुहोस्, बिहान बेलुका थाक टार्न चाहिँ त्यति अप्ठ्यारै थिएन।
अनि भविष्यमा चाहिँ आफ्नो छोराछोरीलाई राम्रो शिक्षा दीक्षा कसरी दिने भन्ने विषयमा चाहिँ सोच्नुपर्ने अवस्था थियो है?
त्यो त सोच्नुमा त्यही तरिकाले त म त्यहाँ होटलमा काम गर्न गएको, अब के गर्ने सर, अब त्यसरी भयो।
कतिको कमाउनुहुन्थ्यो नि?
के कमाउने हजुर, 8,000 मासिक महिनाको मतलब स्यालेरी 8,000 हुन्थ्यो।
कति बचाउनुहुन्थ्यो?
8,000 अब सरदर हिसाब तपाईँले मैले गर्न पनि सकिन्थ्यो, त्यो हिसाब किताब मासिक 8,000 रुपियाँ हुन्थ्यो। अब त्यहीमा अब सरदर अब घटाउँदा बढाउँदाखेरि केही पनि बस्दैन थियो मानौ न।
अहिलेसम्म कति पैसा कमाउनु भयो नि एक वर्षमा, लगभग घरको चाहिँ कति पठाउनु भयो?
मेरो त्यसो पारिवारिक समस्या त खासै त्यस्तो केही पनि थिएन।
त्यही त, घर कति पैसा पठाउनु भयो?
मैले घर एक पैसा
अहिले सँगै लिएर आउनु,
सँगै पनि केही लिएर आएन र घर पनि केही पनि पठाएन।
त्यता काम गरेको त्यतै सिद्धियो है?
त्यो त त्यही हुँदो रहेछ। अब अरू इन्डियन साथीहरू पनि छँदो रहेछ नि मसँग पछाडि हेर्नेवाला, यिनले पनि के कमाएर भन्ने कुरो त्यो विषय उहाँहरूलाई पनि थाहा होला।
अनि घर परिवारले चाहिँ तपाईँबाट थुप्रै आशा र अपेक्षा
अपेक्षा त राखेकै छ हेर्नुहोस्, आशा अपेक्षा त छ। अब त्यो कमाइकन मात्रै मतलब घर हुँदैन भन्ने, आफ्नो सानोतिनो घर व्यवहार पनि चलिया छ, त्यो अब घरतिरकै कुरो भयो, अब आफू आएँ म।
अनि कमाउन सकिएन भनेर दुःख चाहिँ लागेन?
दुःख त किन लाग्दैन हजुर, दुःख त लाग्यो, अब लागेर पनि के गर्ने, बाध्यता पनि रहनु एक ठाउँमा रहिरहँदो रहेछ भन्ने बुझिहाल्नु छु मैले।
जो बाध्यताले गर्दा चाहिँ तपाईँ भारत काम गर्न चाहनुभयो?
हजुर, के गर्ने अब त्यस्तो त्यस्तै हुँदाखेरि।
अनि बचाउन पनि सकिएन, घर परिवारले तपाईँ अब घर आउँदै हुनुहुन्छ भनेर एकदमै खुसी भएको अवस्था पनि होला, अब घर जाँदाखेरि चाहिँ अब केही पनि देखेन भनेपछि उहाँ चाहिँ निराश हुनुहुन्छ होला।
त्यो त उनको पनि अब घर परिवारलाई पनि अलिकति निराश त हुनुपर्ने पनि कुरा पनि होला, नहुने कुरा भएन सर।
अनि उताबाट आउँदाखेरि चाहिँ तपाईँले कस्तो व्यवहार पाउनुभयो अब यात्रा?
व्यवहार त एकदम नराम्रो पाएँ मैले मेरो आउने क्रममा, जब आएँ बिचबिचमा अनि पैसा तिरिराख्नुपर्ने, यहाँ भारत सरकारको जो सरकारी सेनाहरू छन् तिनीबाटको त्यो पैसा बिचमा हामीले धेरै तिर्यौँ, त्यो पनि अलि अप्ठ्यारै जस्तो लाग्यो हामीलाई। अब के गर्ने, हामी त बाध्यतामा हुन्छौँ, त्यति बेला तिर्नै पर्ने,
लुटिनु भयो है?
लुटिनै जस्तो लाग्यो मलाई त, मेरो आफ्नो बुझाइअनुसार होइन, मसँग 7-8 जनाको ग्रुपमा म आएको हेरेको छु, लुटे जस्तो लाग्यो मलाई।
अब अरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त नेपालबाट?
अरूलाई म नेपालबाट भारतमा आयो भनेपछि म के भन्न चाहन्छु भने, राम्रै काम प्रयास कोही पनि मान्छे जुन देशबाट अर्को देशमा आएपछि राम्रो काम त कोही पनि चाहन्छ, तर त्यहाँ राम्रो काम पनि त्यति नपाएला, पाइएको योग्यता र क्षमताले आफ्नो।
अनि त्यता कोही मान्छे छन् भनेपछि सोधखोज गरेर जानु होला, के काम गर्ने हो, सेलेरी कति छ, त्यसको बारेमा चाहिँ जानकारी लिनु होला।
त्यसको लागि त यसो पनि हो सर, खासै अरू देशमा अरू कन्ट्रीमा जाँदाखेरि मतलब भिसा सिस्टम छ, सारा कुरा छ, उहाँ चाहिँ फिक्स सेलेरी फिक्स मतलब सारा कुरा छ। तर भारतको लागि त अब त्यो मैत्रीको सम्बन्ध भइसकेको हुँदाखेरि अब अहिलेसम्म त्यस्तो खासै सेलेरी फिक्स पनि छैन र आउँदा दुःख त किन पाउँदैन, अर्काको देशमा जानु हो
के गर्नु। तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि धन्यवाद। नेपालीहरू नेपालमा काम छैन भनेर नेपाल छोडेर विदेशी भूमिमा जान्छन्। कतिपय नेपालीहरू त जाने क्रममै ठगिन्छन्, कुनै काम नपाएर अल्पत्र पर्छन् भने कुनै भने जस्तो काम नपाएर पनि ठगिन्छन्। थुप्रै नेपालीहरू आफ्नो कडा मेहनत र पसिनाले कमाएको पैसा घरसम्म त पठाउँछन्, तर घर फर्किँदा न उनीहरूको श्रीमती आफूसँग हुन्छ, न त उनीहरूले कमाएको पैसा नै, केवल साथमा हुन्छ त उनीहरूको याद र पीडा मात्रै। त्यसैले हामीले नेपाली भूमि छोड्नुभन्दा पहिले सोच विचार गर्नु जरुरी हुन्छ र यात्रा गर्ने बेला पनि ठगिने र लुटिने क्रम जारी रहेकाले यात्रा गर्दा हामीले सावधानी अप्नाउनुपर्छ। सावधानी अप्नाएनौँ भने परिवार र आफ्नो सपना बीच बाटोमै चकनाचुर हुन सक्छ। त्यसैले सुरक्षित यात्रा गर्नु पनि कमाउनु जतिकै चुनौतीपूर्ण रहेको छ। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यहाँको परिचय?
महेश भट्ट।
अनि तपाईँ चाहिँ भारत काम गर्दै जाँदै हुनुहुन्छ है?
हजुर।
पहिला पनि जानुभएको हो या अहिले पहिलोचोटि हो?
पहिले पनि हो।
कुन ठाउँ जाँदै हुनुहुन्छ?
म नयाँ दिल्ली पहाडगञ्ज।
के काम गर्नुहुन्छ?
म अफिसमा हो, अब ट्रान्सफर।
त्यही त, के काम गर्नुहुन्छ?
अफिसमा पानी सानी पिलाउने काम हो।
काम चाहिँ राम्रो छ है?
के राम्रो छ, अब त्यस्तै हो काम।
कति कमाउनुहुन्छ?
के कमाउने चाहिँ 5,000 रुपियाँ हो।
5,000 कमाउनका लागि तपाईँ नेपालबाट बाहिर जाँदै हुनुहुन्छ, यहाँ चाहिँ कमाउन सकिँदैन थियो जस्तो लाग्छ?
त्यो त हो, अब पहिलादेखि इन्डिया बसेको।
घर परिवारबाट टाढा जाँदै हुनुहुन्छ समयमा, खुसी हुनुहुन्छ?
खुसी कहाँ लाग्छ, आफ्नो नेपालमा खुसी लाग्छ, के गर्नु, बाध्यता भएर जानुपर्छ।
बाध्यता भएर जानुहुन्छ है? अनि के सपना लिएर जाँदै हुनुहुन्छ नि तपाईँ? यहाँबाट इन्डिया गइसकेपछि पैसा कमाइसकेपछि चाहिँ के गरौँला भन्ने सोच लिएर जाँदै हुनुहुन्छ?
के गर्ने सर, अब बच्चाहरूलाई पाल्नुको लागि हो।
बच्चाहरूका लागि के गर्ने सोच?
अब के गर्ने, हामीले त अब यस्तै बर्तन धुने हो र बच्चाहरूको भविष्य बनाऊ भनेर गइरहेको।
बच्चाहरूको भविष्य बनाऊ भनेर चाहिँ तपाईँ भारत काम गर्न जाँदै हुनुहुन्छ। अब बुवाको माया चाहिँ एकातिरबाट पाइँदैन भनेपछि उहाँहरू कस्तो वातावरणमा हुर्किनुहुन्छ? रेखदेख गर्ने जिम्मेवारी पनि तपाईँको, अहिले यो ठाउँ छोडेर जाँदै हुनुहुन्छ, यो चाहिँ राम्रै लागेको छ तपाईँलाई?
अब राम्रो त कहाँ हुन्छ, हाम्रो बाध्यता हो, बाध्यताले गइने गर्नुभएको छ। राम्रो कुनै मान्छेलाई यहाँबाट भारत गएर अब बर्तन धुने त कसैलाई पनि लाग्दैन नि। त्यो त त्यहाँ गएर हामीले अब नोकरी गर्नुपर्छ, नौकामको नोकरी हुन्छ।
त्यही त, आफू चाहिँ छोराछोरी घर परिवारबाट टाढा हुनुहुन्छ, छोराछोरी चाहिँ सुध्रिन्छन् जस्तो लाग्छ।
हजुर हजुर, त्यस्तै हो।
स्कुल जानुहुन्छ उहाँहरू?
हजुर।
कतिमा पढ्नुहुन्छ?
अहिले अब एउटा बच्चा मेरो एलकेजीमा पढ्छ, एउटा सानो छ अब डेढ वर्षको छ।
अनि उहाँहरूले के भन्नुहुन्छ?
त्यस्तै दुःखै लाग्छ उनीहरूलाई पनि।
छिटो आउनु होला है भन्नुहुन्छ है?
हजुर हजुर।
अनि केही ल्याइदिनु होला पनि भनेर भन्नुहुन्छ?
अब त्यो त भन्दैछन् बच्चाहरूले, भन्छन् नि।
के भन्दै?
अब के भन्छन् दाइ, त्यस्तै हो, पैसाको माया ल्याउनु, यस्तो गर्नु, यस्तो गर्नु भन्ने कुरो गर्छन् अब।
अनि पहिला पनि काम गर्न जानुभएको, घर परिवारले पनि तपाईँप्रति ठुलो आशा बोक्नु भएको छ, एकदमै कमाएर ल्याउनुहुन्छ होला, भोलि घर परिवारको जीवन स्तर चाहिँ सुधर्छ र केटाकेटीले चाहिँ राम्रो शिक्षा पाउँछ भन्ने एउटा आशा बोकेर चाहिँ तपाईँ जाँदै हुनुहुन्छ। अनि त्यता गइसकेपछि अब जति बेला घर परिवारको याद आउँछ के गर्नु?
के गर्ने, अब बस्नुपर्छ, अब आफ्नो मनलाई शान्त गर्नुपर्छ, अरू के गर्ने?
शान्त कसरी गर्नुहुन्छ?
के गर्ने दाइ, अब बाध्यता भएर जानुभएको छ भने बाध्यता त मा बस्नु पऱ्यो नि।
त्यही त, कसरी सम्झनुहुन्छ घर परिवार?
अब यहाँ के सम्झने, नेपालमा पनि केही छैन हामी लागि, पढे लेखेको छैन हामीहरू, होइन, काम केही पनि छैन, यहाँ पनि जस्तै बस्ने हो, अब त्यहाँ गएर अब त्यस्तै हो काम।
अनि थुप्रै नेपालीहरू चाहिँ यहाँबाट एकदमै सपना बोकेर जान्छन्, त्यता चाहिँ दुर्व्यवसायमा फँसेर चाहिँ एकदमै दुःख पाउँछन्, घर परिवारले पनि दुःख पाउँछ। थुप्रै नेपालीहरू चाहिँ फेरि एचआइभी सङ्क्रमित पनि भएका छन् है। अनि तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ यो विषयमा?
त्यस्तो काम त हामीहरूले कहिले पनि गरेका छैन, हामी त पहिलेदेखि बसेको होइन इन्डियामा, त्यस्तो आफ्नो जान्ने अरू एक महिनामा हामी आइरहेको हुन्छौँ।
अनि साथीभाइको लैलैमा लागेर चाहिँ त्यस्तो काममा लागेको
छैन? त्यस्तो कामै हुँदैन हाम्रो, हामीहरू यहाँबाट जाने हो, आफ्नो अफिसमा जाने हो, अफिसबाट सिधा घर फर्कने हो।
अनि ग्रुपमा जाँदै हुनुहुन्छ?
ग्रुप सुरुपमा केही पनि जाँदैन, म एक्लै जाने हो, यहाँ जान्छु, एक्लै गयो, अफिसबाट घर फर्किन आउँछु।
अनि इन्डियाबाट कमाएको पैसा कसरी ल्याउनुहुन्छ नि, घरसम्म कसरी पुगाउनुहुन्छ?
के पैसा हुन्छ हाम्रो? अब त्यो पैसा त अब यहीँ आइहाल्छ नि, अब यति
सँगै बोकेर ल्याउनुहुन्छ?
होइन, सँगै बोक्नु पर्दैन, एटिएममा हालिदिने हो, हाम्रो अफिस यहीँ छ।
जो होस्, ब्याङ्क मार्फत चाहिँ पठाउनुहुन्छ, ब्याङ्किङ प्रणालीद्वारा पठाउनुहुन्छ।
हजुर,
यो सम्बन्धी चाहिँ तपाईँलाई जानकारी छ?
हजुर।
थुप्रै नेपालीहरू चाहिँ अब यहीँ भारतको वनबसामा पनि ठगिएको अवस्था छ, बिहोस बनाएर थुप्रै नेपालीहरू ठगिएको, अल्पत्र परेको अवस्था छ, त्यस्तो नहोस् भन्नका लागि चाहिँ तपाईँ कसरी सचेत हुनुहुन्छ?
हामी त त्यस्तो अब जाने बेला 1,500 रुपियाँ बोकेर जाने हो, आउने बेला पनि त्यो टिकट भाडा लिएर आउने हो।
थुप्रै तागावालाहरूले पनि दुःख दिएको कुराहरू सुन्नमा आएको छ, तपाईँले चाहिँ कस्तो व्यवहार पाउनुहुन्छ?
होइन, त्यो त ठिकै हो दाइ, अब आउने बेला चाहिँ नि हामीहरूलाई दुःख दिन्छन् भन्ने कुरो मात्र हो। अब हामी उनीहरूले पनि टाङ्गावालाले पनि के गर्छ भने मुखसुख हेरेर भन्छ क्या, जसरी हामी अब डेली हिँड्ने मान्छे हौ, त्यसमा चाहिने उनीहरूले हामीहरूसित केही पनि गर्दैन। जुन मान्छे अब बोजा सोजा बोकेर ल्याउँछन् उनीहरूलाई त अब भनिहाल्छन्, त्यो
दुःख त पर्छ नि,
दुःख पर्छ भने त आउने बेला
हरेक 2-3 मिनटको दुरीमा वसुली गर्नेवाला छन् क्या, कतै सशस्त्र छन् भने कतै नेपाल आर्मी छन्, कतै नेपाल पुलिस छन्। यता नेपाल पुलिसले हामीसँग भाडा वसुली गरेपछि उता नेपाल सशस्त्रले भन्छन् कि हामीलाई पनि सामान चेक गराऊ, नत्र हामीले सामान अगाडि जान दिन्न।
अनि तपाईँ भए पनि इन्डियाबाट काम गरेर
अहिले भर्खर म अहिले मेरो मम्मालाई इन्डियाबाट लिएर अहिले नेपालको बसमा चढाएर म इन्डिया जान लागेको।
अनि तपाईँको परिचय भनिदिनुहोस्।
मेरो परिचय नाम सागर, म बाजुरा जिल्लाको मान्छे हुँ। दुःख यति मात्र छ कि यो जो हाम्रो भन्सारमा इन्डियन त इन्डियन छन्, जो हाम्रो नेपाली भन्सारमा जो मान्छे छ नि, हाम्रो नेपाली प्रहरी दाइले यति हामीले परेशान गरेको छ कि हिजो बिहान पानी परेको बेला बुढोबुढी आइमाई बसेको बेला नि, यस्तो होइन कि भन्सारमा ट्याक्स लागू नियमले हुनु पर्यो, जो ट्याक्स काट्छ नि यिनीहरूले प्रहरीले, सशस्त्र बलले, आर्मीले, जब अगाडि पुलिसले चेक गरिसकेपछि त्योभन्दा दुई पाइला अगाडि आर्मीले चेक गर्नको के अर्थ? यदि त्यो पुलिस सक्षम छैन,
तपाईँले चाहिँ कस्तो कस्तो किसिमको दुःख पाउनुभयो नि?
कस्तो कस्तो पाइनँ, अहिले भर्खर मेरो आमालाई मैले रुँदै बिदा गरेर अहिले नेपाल छोडेर आएको, म इन्डिया जान लागेको छु, एक्लो छु म अहिले इन्डिया जान लागेको। अहिले भर्खर यो टाङ्गावाला दाजुलाई सोधेँ कति किराया हो, दाइले भन्यो 50 रुपियाँ। प्रहरी दाइलाई सोधेँ, यस्तै छन् हाम्रो नेपालको प्रहरी पनि, पहिला त भन्यो के हो कसो हो भनेर, दिलासा खालि झुटा आश्वासन मात्र दियो, अनि तिनलाई देखेर तिनी आफ्नो ओके टोके कानमा लगाए नलगाए गरेर खालि निक्लिनु भयो। तर हामी नेपाली दाजुभाइ सम्पूर्ण हामी विदेशमा जान्छौँ, ट्याक्स दिनु एउटा कर्तव्य हो सम्पूर्ण जनसमुदायको, बट अहिले यो ट्याक्स भनेको अहिले हजुरले चाहिँ यता नेपाली प्रहरीले ट्याक्स लिन्छ, हाम्रो सामान चेकिङ गर्छ ताँगामा लट्ठीले हानेर होस्, अब हामीले नमानेपछि हामीलाई पनि हान्छन्, यता हामीले चेकिङ गरेन हामीले 200-400 पर व्यक्तिले दिन्छौँ, यहाँ दुई पाइला अगाडि नेपाल प्रहरीले चेक गर्छ भने दुई पाइला अगाडि नेपाल सशस्त्र बलले प्रयोग चेकिङ गर्छ।
नेपाल प्रहरीले पनि त्यो नेपाली सीमा चौकीमा चाहिँ तपाईँहरू
असुरक्षित छौँ, एकदमै असुरक्षित छौँ, एकदम असुरक्षित छौँ हामी। साल लगाएर हो कि 2 साल लगाएर हो कि कमाएर ल्याउँछौँ, तर बट यो नेपाल पुलिस होस् चाहे नेपाल सशस्त्र बल होस्, उनले यो हेर्दैनन् कि हाम्रो दाजुभाइ आमा बाबुले कसरी कमाएर ल्याएको, यो हेर्छन् कि तिनको खल्तीमा कति छ, कसरी झिक्ने हो। मैले आज बिहानै देखेको 4 पुलिसकर्मी नेपाली आफ्नै हाम्रो नेपालको हो, सामान चेकिङ खालि देखावटीको रूपमा मात्र गर्छन्, यसो यसो गरेर हातमा तिनी टाङ्गावालासँग पैसा लगेर यस्तै हाम्रो नेपाली पुलिसकर्मीहरू हिँड्छन्, बिहान बेलुका खाएर होस् कि नखाएर होस् कि कमाएर आउँछौँ कि हाम्रो गाउँमा हाम्रो छोरो छोरी बालबच्चा भएको छन्, बट हाम्रो नेपाल यस्ता नेपाल पुलिसहरूले बुझ्दैन, जो गड्डा चौकीमा हामीलाई दुःख दिएको छ। सर, यो नेपालमा जो कानुन छ नि सर, एकदम नराम्रो, चाहे त्यो जुनसुकै काङ्ग्रेसको होस्, चाहे एमालेको होस्, चाहे जुनसुकै पार्टीवादको होस्, हामीले बाल भएन। म आज हिजो म हाफ डेमा आएको मेरो आमालाई यहाँ महेन्द्रनगर छोड्न दिल्लीबाट, यदि भोलि बिहान मैले हाफ डेमा ड्युटी नपुगेँ भने मेरो 15 दिनको तलब काट्छ, त्यो हाम्रो नेपाली पुलिसलाई थाहा छैन, नेपाली सशस्त्रलाई थाहा छैन, नेपाली आर्मीलाई थाहा छैन, उनीलाई केवल थाहा छ त खुसुक्क पैसा हातमा यसरी लिएर खल्तीमा राख्ने मात्र उनलाई थाहा छ, अरू केही थाहा छैन।
अनि भारतको चाहिँ कुन ठाउँ काम गर्नुहुन्छ?
दिल्लीमा।
के काम गर्नुहुन्छ?
सर्जिकल लाइनमा।
कतिको कमाउनु?
9-10।
अनि त्यताबाट कमाएको पैसा चाहिँ कसरी घरसम्म पुगाउनुहुन्छ?
कसरी पुऱ्याउनु सर? मुस्किलले हामी 9-10 हजार कमाउँछौँ, त्यसमा पनि बालबच्चा साथमा हुन्छन्, 5-6 हजार त रासन खाना खर्चमा गइहाल्छ, त्यतिकै 3-4 हजार कोठा भाडा गइहाल्छ, मुस्किलले हामीसँग जो 5-6-11-12 हजारमा कमाएको 2-3 हजार, त्यो पनि भन्सारमा विदेशी आर्मीले सैनिकले त लुट्छन् लुट्छन्, खुदै हाम्रो नेपाल नेपाल पुलिसले नेपाल सशस्त्रले यसरी लुटेका छन् कि दिनदहाड नेपालमा यस्तो लाजको विषय भएको छ कि कसैले देखेको छैन। मेरो खल्तीमा बिहान 20,000 थियो, 20,000 थियो, अहिले मलाई इन्डिया जानलाई 500 मुस्किलले छ। म अब कसरी जाने मलाई थाहा छ, चाहे मैले भोको रहेर जानुपर्छ, चाहे एक छाकको खाना नखाएर भारत पुग्नु छ, किनकि मैले काम गरेर मेरो परिवार पाल्नु छ।
त्यहाँ तपाईँ काम गर्न चाहँदै हुनुहुन्छ, के सपना लिएर तपाईँ त्यहाँ काम गर्न चाहनुभएको थियो नि?
बुढी आमा छन्, मेरो बुढी आमाको सपना छ कि छोरो आफू हुँदासम्म मेरो छोरोले घर बनाऊ, जबसम्म मेरो आमा जिउदी छन् तबसम्म म घर बनाऊ सकौँ मेरो गाउँमा।
त्यहाँबाट आउँदाखेरि जसरी पैसा तपाईँ आजै 20,000 बोकेर आउनुभयो, हजुर 20,000 चाहिँ सँगै लिएर आउन पाइँदैन भन्ने कुरा तपाईँलाई थाहा छ कि छैन?
अब मलाई थाहा छ पाइँदैन।
त्यही त, त्यो चाहिँ अब ब्याङ्किङ प्रणाली मार्फत पठाउनुपर्छ। तपाईँ जस्तै थुप्रै नेपालीहरू चाहिँ बनबसामै बेहोस बनाएर चाहिँ लुटिएको अवस्था पनि छ, त्यो कुरा नहोस् भन्नका लागि पनि यो ब्याङ्किङ प्रणाली मार्फत पैसा पठाउनुपर्छ।
सर यहाँ 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 त पछि लुट्छन् लुट्नेहरू, सब फर्स्ट जो लुट्नेहरू छन् भन्सारमा हाम्रो नेपाली आर्मी पुलिस सशस्त्र, जो आफ्नै दाजुभाइले लुट्छन् नि त्यसलाई रोक लगाउनु पर्यो, त्यो मात्र मेरो आह्वान छ, अरू केही छैन। हस्त नमस्ते।
यसरी नेपालबाट कामको खोजीमा नेपाल बाहिर गएकाहरूको घर परिवारको वेदना भने छुट्टै हुन्छ। एकातिर कसरी धेरै पैसा कमाउने भन्ने चिन्ता हुन्छ भने अर्कोतिर घर परिवार छुट्टा छुट्टै बस्दाको वेदना हुन्छ। चाडपर्वका बेला त झनै काम गर्ने मन पनि लाग्दैन। यस्तो अवस्थामा न छोराछोरीले राम्रो शिक्षा दीक्षा पाउन सक्छन्, न त माया नै।
यो कुराकानी सँगसँगै कार्यक्रम रेटिभूमिको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नबिर्सनुहोला। तपाईँको कुनै सल्लाह सुझाव र जिज्ञासा छ भने हामीलाई पत्राचार पनि गर्न सक्नुहुन्छ। हामीलाई पत्राचार गर्ने ठेगाना रहेको छ
सामुदायिक रेडियो सुग्लाफाटा एफएम 99.4 मेगाहर्ज, कार्यक्रम रेटिभूमि, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर।
हौ त श्रोताबिन, आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता नयाँ अङ्कका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट बिदा हुन चाहन्छौँ। हस्त, नमस्ते, नमस्ते।